your face, all over the place. We're online 24/7, 24/7.
यह है साजो आवाज ब्रॉडकास्टिंग सर्विस 24/7/365। आप साजो आवाज को मुख्तलिफ प्लेटफॉर्म पर सुन सकते हैं www.eawaz.com या ई आवाज ऑफिशियल ऐप एंड्रॉइड और एप्पल स्टोर पर, या फिर लोकल फोन लाइन पर सुनने के लिए अभी डायल करें 647-557-1017। हमारे साथ शामिल रहिएगा, हमेशा की तरह आज भी दिलकश प्रोग्राम लेकर हाजिर हैं। हम आपकी कीमती आरा के मुंतजिर हैं। आप हमें ईमेल कर सकते हैं arifam@eawaz.com। प्रोग्राम का आगाज करते हैं बीबीसी उर्दू न्यूज से शेरबीन के साथ।
मंगल 18 जून, बीबीसी के प्रोग्राम शेरबीन के साथ मैं हूं नादिया सुलेमान। ईरान और अमेरिका के दरमियान बढ़ती कशीदगी पूरे खत्ते को मुतासिर कर सकती है। ईरान अपने पड़ोसी मुमालिक से क्या उम्मीद रखता है? तजिया कार बोलिंग।
ईरान चाहेगा अपने किसी भी देश और पड़ोसी मुल्क से तो ये कि अपनी जमीन दुश्मन को इस्तेमाल न करने दी।
अफगान पनाह गुजीनों की पाकिस्तान से वापसी के हवाले से इजलास में वापसी की तारीख पर इत्तेफाक नहीं हो सका। पाकिस्तानी वजीर मुमलिकत बोले,
मेन ऑब्जेक्टिव याद रखिए, डेडलाइंस नहीं होते। हमने एक महजब जिम्मेदार रियासत होने के नाते 40 साल से इनकी खिदमत की और किसी पे एहसान नहीं किया।
तफसीलन ये मौजूआत आलमी खबरों के बाद, खबरें सुनिए अब्दुल्ला फारूकी से।
चीनी वजीर खारजा ने अमरीका पर तनकीद करते हुए कहा है कि वो ईरान पर हद से ज्यादा दबाव डाल रहा है। बीजिंग में खिताब करते हुए वांग यी ने खबरदार किया कि इससे मशरक वस्ता में नया पंडोरा बॉक्स खुल जाएगा। उधर सरकारी टीवी पर खिताब करते हुए ईरानी सदर हसन रूहानी ने कहा कि उनका मुल्क किसी कौम पर जंग मुसल्लत नहीं कर रहा।
आज हमारा अमेरिका से सामना है जिसमें दुनिया में कोई ऐसा नहीं है जो ईरान की तारीफ ना कर रहा हो। ईरान ने अपने दस्तखतों का पास रखा, उसने आलमी मुआहदों की पासदारी की और कोई आज हमारे खिलाफ नहीं खड़ा है।
पाकिस्तानी हुकूमत ने कौमी तरक्याती काउंसिल के क्याम का बाकायदा नोटिफिकेशन जारी कर दिया है। वजीर आजम इमरान खान इस काउंसिल का हिस्सा होंगे, जबकि आर्मी चीफ भी काउंसिल के अरकान में शामिल होंगे। भारत के ज़ेर इंतज़ाम कश्मीर में मुसल्ला तशद्दुद में इजाफा हुआ है। गुज़िश्ता एक हफ्ते के दौरान मुसल्ला झड़पों और बम धमाकों में 4 अस्करियत पसंद और 8 फौजी हलाक हो गए हैं। कश्मीर में मुसल्ला तशद्दुद में इजाफे के बाद सिक्योरिटी इंतजाम को मजीद सख्त कर दिया गया है। इंडियन रियासत बिहार में हुक्काम का कहना है कि शदीद दिमागी बुखार से 100 से ज्यादा बच्चों की अमवात हो चुकी है। रियासत के 2 बड़े अस्पतालों में अभी भी 200 से ज्यादा मरीज ज़ेर इलाज हैं। उनमें बहुत से बच्चे ऐसे हैं जिनकी उम्र 10 बरस से कम है। उधर इंडियन हुकूमत ने ब्यूरोक्रेट्स में किकबैक्स और रिश्वत लेने का रुझान खत्म करने की कोशिशों के तौर पर 15 आला टैक्स हुक्काम को बरतरफ कर दिया है। बांग्लादेश की हाईकोर्ट ने हुकूमत को हुक्म दिया है कि वो मुल्क भर की फार्मेसी से 1 महीने के अंदर तमाम एक्सपायर्ड अद्वियात हटाए और उन्हें तबाह कर दे। यह हुक्म 6 माह जारी रहने वाली तफ्तीश की रिपोर्ट सामने आने के बाद जारी किया गया है। ये खबरें आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं।
खबरें पेश कर रहे थे अब्दुल्ला फारूकी। हालात हाजरा का प्रोग्राम शेरबीन आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं। आलमी इदारे खुराक ने खबरदार किया है कि यमन में इमदादी कार्रवाइयां बंद होने का खदशा है। प्रोग्राम में इस पर बात करेंगे। इसके अलावा इंडिया की रियासत बिहार में वबाई बुखार की वजह से हलाकतों की तादाद 100 से तजावज कर गई है। इस खबर की तफसीलात भी प्रोग्राम में आगे चलकर सुनिएगा, लेकिन पहले शेरबीन का बड़ा मौजू। अमरीका ने फैसला किया है कि वो मशरक वस्ती में मजीद 1,000 अमरीकी फौजी तैनात कर रहा है। अमरीका का ये इकदाम ईरान के उस ऐलान के कुछ घंटों बाद सामने आया है, जिसमें ईरान ने कहा था कि वो आइंदा 2 हफ्तों में यूरेनियम जखीरा करने की हद उबूर कर लेगा। उधर चीन ने अमरीका के इस इकदाम की शदीद मजम्मत की है। नाज़िश फैज की रिपोर्ट।
خلیج عمان میں جمعرات کو دو تیل بردار بحری جہازوں پر حملے کے بعد امریکہ اور ایران کے درمیان کشیدگی مزید بڑھ گئی ہے اور امریکہ نے اعلان کیا ہے کہ وہ مشرق وسطی میں مزید 1,000 اضافی فوج بھیج رہا ہے۔ امریکی وزیر خارجہ مائک پومپیو نے ان جہازوں پر بلا اشتعال حملوں کا الزام ایران پر عائد کیا تھا، جبکہ تہران کی جانب سے یہ الزام مسترد کر دیا گیا تھا۔ امریکہ کے قائم مقام وزیر دفاع پیٹرک شانہان کے مطابق ان فوجی دستوں کی تعیناتی ایرانی فوج کے جارحانہ رویے کے رد عمل میں کی گئی ہے۔ امریکی بحریہ نے کچھ تصاویر بھی جاری کی ہیں جن سے ان کے مطابق ایران کے ان حملوں میں ملوث ہونے کا تعلق ثابت ہوتا ہے۔ گزشتہ روز ایران نے اعلان کیا تھا کہ اگر یورپی ممالک نے اسے امریکی اقتصادی پابندیوں سے بچانے کے لیے کوئی عملی اقدام نہ کیا تو وہ 27 جون کو افسودہ یورینیم کے اپنے ذخیرے سے متعلق معاہدے کی خلاف ورزی کرے گا، جس کے بعد امریکہ کے اسٹیٹ ڈپارٹمنٹ نے کہا ہے کہ ایران کے اس فیصلے سے ان کو حیرانی نہیں ہوئی۔ اسٹیٹ ڈپارٹمنٹ کے ترجمان مورگن آرٹیگس نے کہا،
This is a pattern of 40 years of behavior. It's consistent with how the Iranian regime
40 سال سے یہی رویہ چلا آ رہا ہے، اور انہوں نے یہ اس وقت بھی کیا تھا جب ہم ایران کے ساتھ جوہری معاہدے میں تھے۔ انہوں نے اپنا میزائل پروگرام تب بھی جاری رکھا، ہم نے پابندیوں میں نرمی کی، مگر ہم نے ایران کی حکومت کے رویے میں کوئی تبدیلی نہیں دیکھی۔
اسرائیلی وزیر اعظم بنیامین نتن یاہو نے کہا ہے کہ اس طرح کے اقدامات کرنے پر مزید پابندیاں لگانی چاہیے۔
היום אימה איראן להשאיר אורניום לרמות גבוהות מעבר למותר בהסכם הגרעין.
ایران نے دھمکی دی ہے کہ وہ یورینیم کی افزودگی کو انتہائی سطح تک لے جائے گا، جو کہ جوہری معاہدے میں طے کی گئی حد سے زیادہ ہے۔ اس سے ہم سب حیران نہیں ہوئے، کیونکہ اسرائیل ہی اس بات کو سامنے لے کر آیا تھا کہ ایران بین الاقوامی برادری سے کیے گئے وعدے سے پیچھے ہٹ گیا ہے۔
امریکی وزیر دفاع نے اس بارے میں کوئی تفصیلات نہیں دی کہ یہ اضافی فوجی دستے کہاں تعینات کیے جائیں گے۔ مشرق وسطی میں امریکی فوجیوں کی تعیناتی کا یہ اعلان صدر ٹرمپ کی جانب سے گزشتہ ماہ علاقے میں 1500 فوجیوں کی تعیناتی کے حکم کے علاوہ ہے۔ امریکی وزیر خارجہ پومپیو نے اتوار کو کہا تھا کہ امریکہ ایران سے جنگ نہیں چاہتا، لیکن وہ تمام ممکنہ امکانات پر غور کر رہے ہیں۔ دوسری جانب چین کے وزیر خارجہ وانگ یی نے امریکہ کے اس اقدام پر تنقید کرتے ہوئے کہا ہے کہ امریکہ اس طرح سے ایران پر مزید دباؤ بڑھا رہا ہے۔ وانگ یی نے خبردار کرتے ہوئے کہا کہ اس طرح کے فیصلے سے مشرق وسطی میں ایک نیا پینڈورا باکس کھلنے کا امکان ہے۔ بیجنگ میں شام کے وزیر خارجہ سے ملاقات کے بعد وانگ یی نے کہا کہ چین کو خلیج عمان کی صورتحال پر تشویش ہے، اور چین نے بین الاقوامی برادری سے اس کشیدگی کو کم کرنے میں اپنا کردار ادا کرنے کا کہا ہے۔
خطے میں ایران اور امریکہ کے درمیان بڑھتی کشیدگی کی تفصیل بتا رہی تھی نازش فیض۔ ایران اور امریکہ کی جانب سے اعلان کردہ حالیہ اقدامات اور تناؤ کیا خطے میں صورتحال کی مزید کشیدگی کا باعث بن سکتے ہیں؟ یہی سوال بی بی سی کی نامہ نگار فرحت جاوید نے تجزیہ کار زہرا زیدی سے کیا۔
میں سمجھتی ہوں کہ اس وقت کشیدگی جو ہے وہ اپنی آخری حدوں پر ہے، اور اس کے بعد کشیدگی کا امکان جو ہے وہ امریکہ کی پوزیشن میں نہیں ہے، جیسا وہ دھمکیاں دیتا ہے حملے اور اس طرح کی۔ یعنی میرا اپنا خیال یہ ہے کہ کوئی ایسا حملہ ہوگا یا کوئی ایسی جنگ شروع ہوگی، کیونکہ اگر ایسی کوئی جنگ شروع ہوتی ہے تو پھر یہ ایک دو ملکوں تک نہیں جائے گی، اور پھر امریکہ شروع بھی کر دے گا لیکن ختم کرنا، جیسا کہ ایرانی جنرل ان کا کہنا ہے کہ اس کے ہاتھ میں نہیں ہوگا۔ اس سے پہلے بھی جہاز وغیرہ جب وہ بھیج رہے تھے امریکی دوست سے پہلے وہ دھمکی کا ہی انداز تھا کہ ہم نے اپنی اتنی فوج بھیج دی ہے، تو وہ تو ایران کو ڈرانے کے لیے۔ تو ابھی صورتحال یہی ہے، اور میرا خیال ہے اسی شکل میں تھوڑا سا آگے پیچھے ہوتی جاری رہے۔
تو اگر تو یہ پریشر ٹیکٹکس بھی ہیں تو بھی آپ کیا سمجھتی ہیں، یا اگر واقعی ایسا ہے کہ پریشر نہیں ہے اور صورتحال کشیدہ ہو رہی ہے تو ایران کے پاس آپشنز کیا ہیں اس وقت؟
دیکھیں ہر ملک جو ہے ایسی سچویشن میں اپنا دفاع کرتا ہے، تو دفاع کے لیے ایران تیار ہی ہے کہ بے نقصان تو جنگ میں ہوتا ہی ہے، تو جنگ کے لیے جب ذہنی طور پر تیار ہوں، اور یہ پتہ ہے کہ دشمن جو ہے وہ مسئلہ چاہے گا یعنی حملہ کرنا، تو اس سے پہلے اسے کر دینا چاہیے۔ حالات یہی تھے اسی طریقے سے، اس نے اب تک نہیں کیا تو مطلب وہ اندر سے کھینچ لیں، اور اگر وہ مضبوط بھی ہے تو ایران اس کے لیے تیار۔
تو آپ کیا سمجھتی ہیں کہ اس وقت سالس کا کردار کون سا ملک ادا کر سکتا ہے، جس کی بات امریکہ بھی سنے اور ایران بھی سنے؟
میں سمجھتی ہوں کہ میں نے اس سے پہلے بھی آپ کے یہاں سے انٹرویو میں یہی کہا تھا کہ میں سمجھتی ہوں کہ کوئی بھی ملک سالس کا کردار ادا نہیں کر سکتا، اس لیے کہ یہ اوروں کے کسی سے مربوط نہیں ہے یہ مسئلہ،
और खुद अमरीका जो है वो अगर अपना रवैया तब्दील करे, वो अपने पॉलिसियां छोड़े। अभी आप देखें एक नया साइबर उसका मसला आया है कि इंटरनेट पर भी जासूसियां हो रही थी और बहुत बड़ा नेटवर्क पकड़ा है ईरान ने। तो ये सारी चीजें तो जाहिर दुश्मनी से ही रिलेटेड है ना, चाहे वो सामने कहा जाए या ना कहा जाए।
और अगर जहरा नौबत जंग तक पहुंच ही जाती है तो आपके ख्याल में पाकिस्तान कहाँ खड़ा होगा?
पाकिस्तान जो है इस वक्त नए प्राइम मिनिस्टर के आने के बाद शायद ये उम्मीद की जा रही है कि शायद वो इजाजत कम दें या ना दें अमरीका को अपनी जमीन इस्तेमाल करने की ईरान के खिलाफ, क्योंकि वो अच्छी तरह वो समझदार हैं, वो अच्छी तरह जानते हैं कि सिर्फ फिर ईरान से मुतासर नहीं होगा बल्कि अतराफ के इलाके भी उससे मुतासर होंगे। लेकिन ईरान चाहता है पाकिस्तान से या चाहेगा अपने किसी भी दोस्त और पड़ोसी मुल्क से वो ये कि अपनी जमीन दुश्मन को इस्तेमाल न करने दी, फिर ना ईरान रिटेलिएट करेगा उतनी उस पड़ोसी दोस्त को भी नुकसान पहुंचा।
तजिया का सहरा जैदी की फरहत जावेद से गुफ्तगु। पाकिस्तान की हुकूमत की जानिब से आज नेशनल डेवलपमेंट काउंसिल की तश्कील का नोटिफिकेशन जारी किया गया है। गुज़िश्ता चंद रोज से इस बारे में मकामी ज़राया ब्लॉग में बहस जारी थी। बीबीसी की नामा निगार सहार बलोच नेशनल डेवलपमेंट काउंसिल के मामले पर नजर रखे हुए हैं। हमारी साथी आसिया अंसर ने सहार बलोच से पूछा कि आखिर इस काउंसिल के क्याम की जरूरत क्यों पेश आई।
आसिया, इसके हवाले से दो तीन दिन से बातचीत चल रही थी। पहले इसका नाम इकोनॉमिक सिक्योरिटी काउंसिल रखा गया था और इसमें जरूरत ये पेश आई थी कि इमरान खान चाहते थे वजीर आजम के किसी तरह से एक ऐसा इकोनॉमिक फोरम बन जाए जिसमें सिविल और मिलिट्री लीडरशिप जो है वो दोनों उसमें उसका हिस्सा बन जाए, जिस पर जो है बाहमी मफादात के हवाले से बातचीत हो सके, फैसले लिए जा सके।
अब जबकि ये बनने जा रही है और नोटिफिकेशन भी इसका जारी हो गया है, हिजबे इख्तलाफ की जानिब से इस काउंसिल के ऊपर कोई रद्द अमल अब तक सामने आया है?
जी, अब तक तो आसिया कुछ देखने में सामने नहीं आया है, क्योंकि अभी थोड़ी देर पहले ही फिरदौस आशिक ऐवान की भी प्रेस कॉन्फ्रेंस थी, प्रेस इंफॉर्मेशन डिपार्टमेंट
जो इत्तलात की मुशीर
है। बिल्कुल, इत्तलात की जो मुशीर है, लेकिन उन्होंने भी इस हवाले से कोई बात नहीं की। उन्होंने बाकी सारी आज जो काबीना का इजलास हुआ है उस पर जो भी बातचीत हुई है उस पर तो उन्होंने बताया, लेकिन इस पर कोई बात नहीं की कि ये कैबिनेट, ये जो काउंसिल है इसको बनाने का क्या मकसद है। एक इसमें तासुर ये भी मिल रहा है और एक सवाल जो रहा पूछा जा रहा है वो ये है कि इसमें फौज की क्या जरूरत थी। क्योंकि अगर मैं आपको नोटिफिकेशन के कंटेंट्स अगर बताऊं तो इसका जो मतन है उसके मुताबिक फेडरल मिनिस्टर फॉर फॉरेन अफेयर्स भी इसमें है, फाइनेंस डिवीजन के लोग भी हैं इसमें, और इसमें फॉरेन अफेयर्स के अलावा प्लानिंग और डेवलपमेंट के भी लोग हैं और साथ साथ चीफ ऑफ आर्मी स्टाफ भी हैं, जनरल कमर जावेद बाजवा भी इसका हिस्सा है। तो उसमें यह तासुर मिल रहा है कि एक तरीके से कोशिश की गई है बड़े जामे तरीके से कि किसी तरह से जो पाकिस्तान की फौज है उसको जो मुआशी फैसले हैं उसका हिस्सा बनाया जाए, और इसके अलावा जो खित्ते में जो भी फैसले लिए जाते हैं, जो पहले भी तासुर यही था कि फौज ही लेती है, उसमें भी उनको शामिल किया गया है।
सहार, ये भी बताइएगा कि आईन में पहले ही मुश्तरका मफादात काउंसिल मौजूद है, कौमी मालियाती कमीशन जैसे इदारे मौजूद हैं, तो ऐसे में इस इदारे की आईनी हैसियत आप क्या देख रही है, क्या अफादियत होगी इसकी?
देखिये, इसकी आईनी हैसियत तो एक तरह से बन ही गई है, क्योंकि अभी बजाहिर तो नहीं नजर आ रही, लेकिन ये नोटिफिकेशन गवर्नमेंट की तरफ से, हुकूमत की तरफ से ही जारी किया गया है, जिसमें जो है इस काउंसिल को बनाया गया है और इसके अंदर चीफ ऑफ आर्मी स्टाफ को भी लाया गया है।
सहर बलोच और आसिया अंसर। आलमी इदारे खुराक ने खबरदार किया है कि यमन में हुसियों के जेर असर इलाकों में इमदादी सामान की लूट और गबन के बढ़ते हुए वाकयात के बायस इमदादी कार्रवाइयां बंद होने का खदशा है। ताहम आलमी इदारे खुराक के एग्जीक्यूटिव डायरेक्टर का कहना है कि गजाइत की कमी का शिकार बच्चे और हमला खवातीन के लिए इमदादी प्रोग्राम जारी रहेगा। बीबीसी के नामा निगारों के मुरासलों का खुलासा सारा अतीकी जबानी।
आलमी इदारा बराए खुराक की तरफ से हूसियों पर जोर दिया गया है कि वो इमदाद के हसूल और शफाफियत को यकीनी बनाने के लिए तमाम जरूरी कानूनी तकाजे पूरे करे, वरना आलमी इदारा इमदाद की फरहमी बंद कर देगा। आलमी इदारा बराए खुराक के एग्जीक्यूटिव डायरेक्टर डेविड बेजली ने सलामती काउंसिल के इजलास से खिताब में कहा,
If we do not receive these assurances, then we will begin a phase suspension of food assistance.
हूसियों की तरफ से इमदाद की तकसीम की शफाफियत की जमानत ना दी गई तो इमदाद की फराहमी इस हफ्ते के इख्तिताम से बतदरीज रोक दी जाएगी। ताहम गजाइत की कमी का शिकार बच्चे और हामला खवातीन के लिए इमदादी प्रोग्राम जारी रहेगा, लेकिन इसके साथ साथ हम मुआहिदे के लिए भी कोशिश जारी रखेंगे। हम इस मसले को जल्द से जल्द हल करना चाहते हैं ताकि लोगों को वो इमदाद मिल सके जिसकी उन्हें जरूरत है और जिसका वो हक रखते हैं।
And the help they deserve.
आलमी इदारा बराए खुराक ने खदशा जाहिर किया है कि इमदाद की फरहमी मुअत्तल करने से खुराक का खतरनाक बहरान हो सकता है।
We are now assisting, feeding over 10 million people per month.
ہم اس وقت ماہانہ 1 کروڑ سے زائد افراد کو امداد فراہم کر رہے ہیں، لیکن بطور سربراہ عالمی ادارہ برائے خوراک میں اس بات کی یقین دہانی نہیں کروا سکتا کہ یہ امداد مستحق افراد تک پہنچ رہی ہے، کیونکہ ہمیں آزادی کے ساتھ کام نہیں کرنے دیا جا رہا اور امداد کو منافع اور دیگر مقاصد کے لیے استعمال کیا جا رہا ہے. اہم بات یہ ہے کہ خوراک کو بھوکے بچے بچیوں کے منہ سے چھینا جا رہا ہے.
خبر رساں ادارے رویٹرز کے مطابق سلامتی کونسل نے حوثیوں کی جانب سے امدادی سامان میں غبن کی مذمت کی ہے اور بیان میں زور دیا ہے کہ حوثی مستحقین تک امداد کی بلا تعطل فراہمی یقینی بنائیں.
یہاں سربین اپنے نصف کو پہنچا ایک وقفہ اور اس کے بعد کھیلوں کی خبریں اور پھر سربین میں دیگر موضوعات پر گفتگو کریں گے.
خبروں کے ساتھ میں ہوں شمشاد آفریدی. انگلینڈ اور ویلز میں جاری کرکٹ ورلڈ کپ 2019 کے 24th میچ میں انگلینڈ اور افغانستان کی ٹیمیں مینچسٹر کے اولڈ ٹریفرڈ سٹیڈیم میں مد مقابل ہیں. آج کے میچ میں انگلینڈ نے پہلے بیٹنگ کرتے ہوئے مقررہ اوورز میں 6 کھلاڑی آؤٹ پر 397 رنز بنائے. انگلینڈ کی جانب سے کپتان اوئن مورگن نے 148 جبکہ اوپنر جونی بیئرسٹو نے 90 رنز کی اننگز کھیلی. 398 رنز کے ہدف کے جواب میں اس وقت افغانستان کی بیٹنگ جاری ہے. ورلڈ کپ کے پوائنٹس ٹیبل پر ٹاپ 4 ٹیموں میں اس وقت آسٹریلیا پہلے، نیوزی لینڈ دوسرے، انڈیا تیسرے اور انگلینڈ کی ٹیم چوتھے نمبر پر موجود ہے. ویسٹ انڈیز اور انگلینڈ کی خواتین کرکٹ ٹیمیں 3 T20 میچوں پر مشتمل سیریز کے پہلے میچ میں آج نارتھ ہیمپٹن کے کاؤنٹی گراؤنڈ میں آمنے سامنے ہوں گی. فرانس میں جاری فیفا ویمنز ورلڈ کپ کے گروپ سی میں آج برازیل کا مقابلہ اٹلی اور آسٹریلیا کا مقابلہ جمیکا کی فٹ بال ٹیم سے ہوگا. دوسری جانب فٹ بال لیگ کوپا امیرکا کے گروپ اے میں آج بولیویا اور پیرو کی ٹیمیں میدان میں اتریں گی. ادھر فٹ بال ٹورنامنٹ گولڈ کپ کے گروپ سی میں آج جمیکا نے ہنڈورس کو 2 کے مقابلے میں 3 گول سے شکست دی. ٹینس ٹورنامنٹ کوئنز کلب چیمپئن شپس میں مردوں کے سنگل مقابلوں میں آج برطانیہ کے ڈینیل ایونز سوئٹزرلینڈ کے سٹن واورنکا، ارجنٹینا کے خوان مارٹن ڈیل پوٹرو کینیڈا کے ڈینس شپوالف اور یونان کے سٹیفینو سیسیپاس برطانیہ کے کائل ایڈمنڈ کے مد مقابل آ رہے ہیں. ادھر ٹینس ٹورنامنٹ برمنگم کلاسک میں خواتین کے سنگل مقابلوں میں آج جرمنی کی یولیا گرگس نے یوکرائن کی ڈیانا یاسٹیمسکا کو 1 کے مقابلے میں 2 سیٹ سے شکست. اسی ٹورنامنٹ کے ایک اور میچ میں آج کرویشیا کی ڈونا بیکچ آسٹریلیا کی ایشلی بارٹی کے مد مقابل آ رہی ہے. ہاکی کے ٹورنامنٹ ایف آئی ایچ سیریز فائنلز میں انڈیا نے فجی کو 0 کے مقابلے میں 11 گول سے شکست دی.
کھیلوں کی خبریں آپ نے سنی شمشاد آفریدی سے. حالات حاضرہ کا پروگرام سربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. ایک نظر ڈالتے ہیں بی بی سی اردو کی ویب سائٹ پر. بشکیک میں منعقدہ شنگھائی تعاون تنظیم کے سربراہی اجلاس کے دوران جہاں پاکستان میں وزیراعظم عمران خان کے حوالے سے یہ بحث رہی کہ انہوں نے روایتی سفارتی آداب کا خیال نہیں کیا، ادھر انڈین سوشل میڈیا پر وزیراعظم نریندر مودی کی کئی تصاویر اور ویڈیو گردش کر رہی ہیں اور سوال کیا جا رہا ہے کہ کیا دنیا کی سب سے بڑی ریاست کے رہنما کو کنارے لگا دیا گیا ہے. دلچسپ تفصیلات ہیں، پڑھنے کے لیے آ جائیے bbcurdu.com پر. پاکستان کی دارالحکومت اسلام آباد میں افغان پناہ گزینوں کے بارے میں سہفرقی اجلاس میں آج پاکستان، افغانستان اور پناہ گزینوں سے متعلق اقوام متحدہ کے ادارے کے نمائندوں نے شرکت کی. آج کے اجلاس میں پاکستان اور ایران سے افغان پناہ گزینوں کی وطن واپسی پر بات چیت ہوئی. تفصیلات سنیے نامہ نگار خدائے نور ناصر سے.
افغان پناہ گزینوں کی وطن واپسی کے حوالے سے سہفریقی اجلاس میں آج بھی پاکستان، افغانستان اور اقوام متحدہ کے ادارہ برائے مہاجرین کے نمائندے اس بات پر متفق نہیں ہوئے کہ پاکستان میں رہنے والے افغان پناہ گزینوں کے لیے پاکستان میں رہنے کی مدت میں کتنی توسیع کی جائے. اجلاس کے بعد صحافیوں سے بات چیت کرتے ہوئے سفران کے وزیر مملکت شہریار آفریدی نے کہا کہ اجلاس کا ہدف مدت میں توسیع نہیں بلکہ اعتماد کی فضا بحال کرنا تھا.
مین آبجیکٹو یاد رکھیے، ڈیڈ لائنز نہیں ہوتے. آپ کتنے ہی ڈیڈ لائنز کیوں نہ دے دیں، اصل چیز کیا ہے؟ وہ ٹرسٹ، وہ اعتماد، وہ ٹیم ورک. جیسے ابھی آپ نے پوچھا، انہوں نے پوری ڈیٹیل سے آپ کو بتایا کہ افغانستان کی گورنمنٹ نے ان کی کو ریپیٹریشن کے بعد ان کی ریہیبلیٹیشن، ان کے لیے کیا کیا انیشیٹیوز رکھے. ہم نے ایک مہذب ذمہ دار ریاست ہونے کے ناطے 40 سال سے ان کی خدمت کی اور کسی پہ احسان نہیں کیا.
اس سے پہلے خیبر پختونخوا کی صوبائی حکومت نے مرکزی حکومت سے درخواست کی تھی کہ افغان پناہ گزینوں کی پاکستان میں رہنے کی آخری تاریخ میں توسیع نہ کی جائے، لیکن شہریار آفریدی کے مطابق یہ فیصلہ صوبوں نے نہیں بلکہ مرکزی حکومت نے کرنا ہے اور مرکزی حکومت کا ہر فیصلہ تمام صوبوں کے لیے قابل قبول ہوگا۔ پریس کانفرنس میں صحافیوں سے بات کرتے ہوئے افغانستان کے وزیر برائے پناہ گزین سید حسین عالمی بلخی کا کہنا تھا کہ ان کی حکومت پاکستان سمیت تمام ممالک سے افغان پناہ گزینوں کی باعزت واپسی کے لیے سرگرم ہے۔
میں یہ بات واضح کرنا چاہتا ہوں کہ افغان حکومت اپنے لوگوں کی وطن واپسی کے لیے تمام تر کوششیں کر رہی ہے، اور یہی وجہ ہے کہ گزشتہ 3 سالوں میں 3 ملین سے زیادہ افغان پناہ گزین واپس اپنے وطن پہنچ چکے ہیں۔
اس سے پہلے گزشتہ روز پاکستان اور افغانستان کے نمائندوں کے ساتھ ایران کے نائب وزیر داخلہ نے بھی اجلاس میں شرکت کی تھی، جس میں نہ صرف پاکستان سے بلکہ ایران سے بھی افغان پناہ گزینوں کی وطن واپسی پر بات چیت ہوئی تھی۔
خدائے نور ناصر افغان پناہ گزینوں کی وطن واپسی سے متعلق سہفریقی اجلاس کی تفصیلات بتا رہے تھے۔ انڈیا کی ریاست بہار میں انسیفلائٹس نامی وبائی بخار کی وجہ سے ہلاکتوں کی تعداد 100 سے تجاوز کر گئی ہے۔ حکام کے مطابق مرنے والوں میں زیادہ تر 10 سال سے کم عمر کے بچے ہیں۔ سرکاری حکام کا کہنا ہے کہ زیادہ تر بچے خون میں شوگر کی سطح انتہائی کم ہونے سے ہلاک ہوئے ہیں، لیکن ہلاکتوں کی دوسری وجوہات بھی ہیں۔ بہار کے علاقے مظفرپور سے رپورٹ کر رہی ہیں پریانکا دوبے۔
مظفرپور میں اس وقت ماتم کا ماحول ہے، یہاں پر بچوں کی موتوں کا سلسلہ تھمنے کا نام نہیں لے رہا ہے۔ صوبے کے الگ الگ حصے سے ماں باپ اپنے بیمار بچوں کو داخل کروانے کے لیے یہاں کے میڈیکل کالج میں لے جا رہے ہیں، لیکن ڈاکٹروں کی پوری کوشش کے بعد بھی ان میں سے بہت سارے بچے ریوائیو نہیں کر پا رہے ہیں، اس لیے لگاتار جو بچوں کی موتوں کا آنکڑا ہے وہ بڑھتا ہی جا رہا ہے۔ اس وقت ہم مظفرپور کے ایک گاؤں میں موجود ہیں جہاں بیتی رات 2 بچوں کی موت ہوئی ہے۔ پورے گاؤں میں ہیلتھ، ایجوکیشن اور نیوٹریشن کا جو استر ہے وہ بہت خراب ہے، خستہ حال ہے۔ یہاں تک کہ یہاں کا جو پرائمری ہیلتھ سینٹر ہے وہ پچھلے 15 سال سے بند پڑا ہے۔ جہاں تک گورنمنٹ کے ریسپانس کا سوال ہے تو ہندوستان کے سینٹرل ہیلتھ منسٹر اور بہار کے اسٹیٹ ہیلتھ منسٹر دونوں ہی نے کچھ دن پہلے مظفرپور کا دورہ کیا، اور اس دورے کے دوران انہوں نے اعلان کیا کہ وہ مظفرپور کے ضلع اسپتال کے کیمپس میں ہی ایک نیا 100 بستر کا اسٹیٹ آف دا آرٹ ہاسپٹل بنوائیں گے، جو خاص طور پر انسیفلائٹس پیشنٹس کے ساتھ ڈیل کرنے کے لیے اکوپڈ ہوگا۔ لیکن لوگوں میں اس بات سے غصہ کم نہیں ہوا ہے، حالانکہ جو بہار کے مکھیہ منتری ہیں انہوں نے اس بات کا بھی اعلان کیا ہے کہ ہر وکٹم کے پریوار کو 4-4 لاکھ روپے کا معاوضہ دیا جائے گا، لیکن اس بات سے بھی یہاں کی جنتا میں غصہ کم نہیں ہوا ہے۔ اس بات کا اندازہ اسی بات سے لگایا جا سکتا ہے کہ آج صبح جب صوبے کے مکھیہ منتری نتیش کمار اپنے دورے پر مظفر نگر آئے تو لوگوں نے ان کے خلاف مردہ باد کے نعرے لگائے اور ان سے کہا کہ اب 18 دن بعد ٹراسڈی کے یہاں آنے کی کوئی ضرورت نہیں ہے۔
انڈین ریاست بہار کے علاقے مظفرپور سے رپورٹ کر رہی تھیں بی بی سی کی نامہ نگار پریانکا دوبے۔ پاکستان کے صوبہ بلوچستان کے 3 میڈیکل کالجوں میں داخلوں میں تاخیر کے باعث ان کالجوں میں داخلے کے امیدوار طلبہ نے احتجاج کیا ہے۔ احتجاج کرنے والے طلبہ کا کیا مطالبہ ہے، سنیے کوئٹہ سے محمد کاظم کی اس رپورٹ میں۔
تینوں نئے میڈیکل کالجوں میں داخلے کے امیدوار طلبہ نے یہ مظاہرہ کوئٹہ پریس کلب کے باہر کیا۔ اس موقع پر انہوں نے اپنے مطالبات کے حق میں نعرے بازی کی۔
پڑھنے کا حق دو، پڑھنے کا حق دو، جینے کا حق دو، ریوار جسٹس ریوار۔
احتجاج کرنے والے طلبہ کا کہنا تھا کہ ان کالجوں میں 1 سال پہلے باقاعدہ کلاسوں کا آغاز کیا گیا تھا، لیکن 1 سال کے بعد اب ان میں نئے داخلوں میں تاخیر کی جا رہی ہے۔ ان کا کہنا تھا کہ ان کالجوں میں داخلوں کے لیے ان سے انٹری ٹیسٹ گزشتہ سال دسمبر میں لیے گئے تھے۔
ابھی بولان میڈیکل یونیورسٹی آف ایل سرسنس کے وائس چانسلر کی جانب سے جو نئی ریزلٹ بنائی گئی وہ صرف بولان میڈیکل کالج کا تھا، اور باقی جو 3 کالجز مکران، جالاوان، لولائی کے لسٹ ہے ابھی تک نہیں بنائے گئے، جس کو ہم طلباء کے خلاف ایک سوچا سازش سمجھتے ہیں۔ اس کے حوالے سے جب طلباء نے بولان میڈیکل یونیورسٹی آف ایل سرسنس کے چانسلر سے رابطہ کیا تو اس سے وجہ دریافت کرنے کی کوشش کی تو موصوف نے ہمیں بتایا کہ باقی 3 میڈیکل کالجز پی ایم ڈی سی میں نہیں ہے، اس لیے ان کا لسٹ نہیں دے سکتے۔
طلبہ نے استفسار کیا کہ اگر یہ نئے کالج پی ایم ڈی سی میں رجسٹرڈ نہیں تھے تو گزشتہ سال ان میں کس طرح کلاسوں کا آغاز کیا گیا تھا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
رخ کرتے ہیں سوشل میڈیا کا۔ 2019 کے کرکٹ ورلڈ کپ کے ایک میچ میں انڈیا کے ہاتھوں پاکستان کو شکست کا سامنا کرنا پڑا اور اب دو روز گزر جانے کے بعد بھی سوشل میڈیا پر دونوں جانب سے جملوں اور میمز کا تبادلہ جاری ہے۔ پاکستانی کرکٹر شعیب ملک کی اہلیہ ثانیہ مرزا جو انڈین ٹینس پلیئر بھی ہیں اور پاکستانی اداکارہ وینا ملک کے درمیان بھی ایسی ہی نوک جھونک ہوئی، لیکن معاملہ ہے کیا؟ میں نے ہماری ساتھی عرفانہ یاسر سے یہی پوچھا۔
جس دن میچ تھا اس کے بعد سے ہی ایک تو بہت ساری میمز آپ نے دیکھی ہوں گی کہ وہ بننا شروع ہو گئی تھی، لیکن اس کے ابھی تک لڑائیاں بھی ایون ٹویٹر پہ شروع ہو چکی ہیں۔ جو آج کی تازہ لڑائی ہے جو کہ ابھی ٹرینڈ بھی چل رہا ہے وینا ملک اور ثانیہ مرزا، وہ اصل میں ہوا یہ کہ وینا ملک نے اس کے بعد، چونکہ اس سے پہلے شعیب ملک کی ایک ویڈیو ایک فوٹو وائرل ہوئی ہوئی تھی کہ جس میں وہ ثانیہ مرزا کے ساتھ کسی کیفیٹیریا میں بیٹھے ہوئے ہیں اور مبینہ طور پر کہا جا رہا تھا کہ وہ وہاں پر شیشہ پی رہے ہیں، تو وہ وینا ملک جو ہے انہوں نے ایک ٹویٹ کی کیا اور ثانیہ مرزا کو کہا کہ آپ ایک ماں ہوتے ہوئے اپنے بچے کو ایسے ریسٹورینٹ میں یا ایسے کیفے میں کیسے لے گئی، تو اس کے جواب میں ثانیہ مرزا جو تھی انہوں نے وینا ملک کو کافی باتیں سنائی اور کچھ ایسی باتیں بھی کی شاید جو ان کو نہیں کہنی چاہیے تھی،
کیونکہ پاکستانی فلم ایکٹریس رہی ہیں تو وہ ان کا ایک کریئر رہا ہے ایکٹنگ کے حوالے سے،
ایکٹنگ کے حوالے سے، اس کے علاوہ وہ ایک میگزین کور کی وجہ سے بھی وہ تھوڑی ان پر کنٹروورسی چلتی رہی، تو اسی چیز کو مینشن کیا جب ثانیہ مرزا نے، تو اس پر پھر وینا ملک نے کہا کہ آپ کو یہ نہیں کہنا چاہیے اور بعد میں ثانیہ مرزا نے وہ ٹویٹ ڈیلیٹ بھی کر دی۔ تو وہ ایک طرف یہ لڑائی چل رہی ہے، تو دوسری طرف اگر ہم دیکھیں تو اسٹیٹ لیول پہ بھی لڑائی چل رہی ہے، کیونکہ انڈیا کے ایک منسٹر امت شاہ، ہاں بالکل، انہوں نے جو ہے ایک ٹویٹ کی پاکستان کے امت شاہ نے، تو اس کے جواب میں ڈی جی آئی ایس پی آر نے بھی اپنے پرسنل اکاؤنٹ سے ان کو ایک جواب دیا۔ تو یہ پاکستان انڈیا کا میچ تو چلے ختم ہو گیا اس کے بعد، لیکن ابھی تک آپ اگر ٹویٹر کو دیکھیں تو وہ چلتے آ رہے ہیں،
جہاں پہ آج ہم نے یہ دیکھا کہ پچھلے دو تین دن سے ہی کرکٹ سے ہی ریلیٹڈ تمام ٹرینڈز ہمیں نظر آ رہے ہیں، وہیں کچھ تھریڈز بھی میں نے دیکھے، جو ٹویٹس کا ایک سلسلہ ہوتا ہے جسے تھریڈ کہا جاتا ہے اور جس میں اویئرنیس کے حوالے سے ہے، خاص طور پر جو پبلک پلیسز ہیں وہاں پہ ہیریسمنٹ کے حوالے سے ہے۔
ابھی ایک صحافی ہیں شیراز حسن، انہوں نے کچھ دن پہلے ایک ٹویٹ کی، ایک تھریڈ بنایا کہ کس طرح ایک ان کی جاننے والی کوئی لڑکی تھی، اس کو ہاسپٹل میں ہراس کیا گیا اور انہوں نے بتایا کہ اس لڑکی کے مطابق وہاں پر ایک جو آدمی تھے انہوں نے باقی خواتین کو بھی وہ انایپروپریٹ جسچر دے رہے تھے اور جس کی وجہ سے وہاں پہ ان کو ہراس کیا جا رہا تھا۔ ابھی کل رات ایک اور سوشل ایکٹیوسٹ ہیں توبہ سید، انہوں نے ایک پورا تھریڈ شیئر کیا جو کہ ایف نائن پارک کے بارے میں تھا، کہ وہاں پر ایک آدمی جو تھا وہ ان کو پہلے بھی ایک دفعہ ہراس اس نے کیا اور یہ دوسرا ٹائم تھا کہ وہ ان کو ہراس کر رہا تھا، تو انہوں نے یہ بتایا کہ کیسے انہوں نے اس کو انکاؤنٹر کیا اور پھر پولیس بلائی اور اب وہ شخص جو ہے وہ پولیس کسٹڈی میں ہے۔ وہاں پر اس تھریڈ کے نیچے اگر آپ دیکھیں تو اور لوگوں نے بھی اپنے ایکسپیرینسز شیئر کیے ہوئے ہیں کہ کیسے ایف نائن پارک جو کہ ایک پبلک پلیس ہے اور جہاں پر لوگ شام میں واک کے لیے بہت زیادہ جاتے ہیں، وہاں بہت زیادہ خواتین بھی جاتی ہیں اور بچے بھی جاتے ہیں،
اور یوزلی سمجھا جاتا ہے کہ وہ سیف جگہ ہے، اکیلے خواتین بھی جا سکتے ہیں۔
بالکل بالکل ایسے ہی ہے، تو یہ ایک چیز ٹویٹر پر جو ہے ایک اویئرنیس آپ اسے کہہ سکتے ہیں کہ لوگ اپنی اسٹوریز شیئر کر رہے ہیں کہ اگر آپ ان ایسی جگہوں پہ جاتے ہیں تو کس طرح آپ ان سے نبٹ سکتے ہیں۔
سوشل میڈیا ٹرینڈز پر بات کر رہی تھیں عرفانہ یاسر۔ اگر آپ کوئی رائے دینا چاہیں تو ٹویٹر اور فیس بک پر ہمارا صفحہ بی بی سی اردو حاضر ہے۔ اس کے علاوہ آپ انفرادی طور پر بھی ٹویٹر پر مجھ سے اور سیربین کی ٹیم سے رابطہ کر سکتے ہیں، میرا ٹویٹر ہینڈل ہے @نادیہ سلیمان۔ اس کے ساتھ ہی سیربین اختتام کو پہنچا۔ آج پروگرام کے ایڈیٹر تھے عبید ملک، پروڈیوسر نازش فیض، اسٹوڈیو مینیجر تھے عامر صدیق۔ نادیہ سلیمان سمیت پوری ٹیم کو اجازت دیجیے۔ آخر میں عالمی خبروں کی سرخیاں سنیے عبداللہ فاروقی سے۔
امریکہ کے مشرق وسطی میں مزید 1,000 فوجی بھیجنے کے اعلان کے بعد چینی وزیر خارجہ نے امریکہ پر تنقید کی ہے اور کہا ہے کہ وہ ایران پر حد سے زیادہ دباؤ ڈال رہا ہے۔ ایرانی صدر حسن روحانی نے کہا ہے کہ ان کا ملک کسی قوم پر جنگ مسلط نہیں کرے گا۔ اقوام متحدہ نے سابق مصری صدر محمد مرسی کی اچانک موت کی آزاد تحقیقات کرانے پر زور دیا ہے۔ اقوام متحدہ کے انسانی حقوق کے ادارے کا کہنا ہے کہ محمد مرسی کی حراست کے دوران ان کو حاصل سہولیات پر تحفظات کا اظہار کیا گیا تھا۔ ایک اعلی افغان حکام کا کہنا ہے کہ دہشت گردی کے خلاف جنگ میں ہر روز کم از کم 50 افراد اپنی جانیں گنوا رہے ہیں. قومی سلامتی کے مشیر حمداللہ محب نے روس میں ایک نیوز کانفرنس کے دوران بتایا کہ انسداد دہشت گردی افغان حکومت کی اولین ترجیح ہے, مگر منشیات کے ذریعے دہشت گرد اربوں ڈالرز کما رہے ہیں. اور دنیا میں بڑے مسافر طیارے بنانے والے 7 اداروں نے ایویشن کی صنعت کی ماحولیاتی کارکردگی بہتر بنانے کی تجاویز پیش کی ہیں. ان اداروں میں بوئنگ, ایئر بس اور رولز رائز بھی شامل ہیں. یہ بی بی سی اردو سروس ہے.
آپ سن رہے ہیں WTR 770 ساز آواز براڈ کاسٹنگ سروس 24/7. ہمارے ریڈیو اور ٹی وی کے سروس کے لیے وزٹ کیجیے eawaz.com یا ڈاؤن لوڈ کیجیے فری ای آواز آفیشیل ایپ. ای آواز ٹی وی آپ کا اپنا چینل ہے. آپ ای آواز ٹی وی کو تمام IPTV باکسز پر فری دیکھ سکتے ہیں. لائک کیجیے ہمارا فیس بک پیج ای آواز. فیڈ بیک اور ایڈورٹائزمنٹ کے لیے کال کیجیے 647-898-6245.
Are you self-employed and having trouble getting a mortgage? Bank declined your mortgage? Are you in high interest credit card debts? Is your bad credit stopping you to get mortgage? Do you need emergency mortgage? Only one answer for all these questions. Call Harry Sorn, principal broker of Majestic Mortgage.
For Majestic service, call Majestic Mortgage. Your best interest is guaranteed. 647-228-1000.
روجر کی بیسٹ پرائز اور پروموشن کے لیے کانٹیکٹ کریں وقار خان, جو روجر کی امپلائی ہیں اور 13 سال سے زیادہ تجربہ. روجر کی 3 سروسز کا بنڈل آفر, جس میں ٹی وی ود ایچ ڈی ریسیور, ہائی سپیڈ انٹرنیٹ, وائرلیس وائی فائی موڈم, فون کال ود لوکل کالنگ, لانگ ڈسٹینس بھی موجود, جس میں انلمیٹڈ یو ایس کینیڈا کالنگ اور پاکستان کے 930 منٹ. ٹی وی, فون, انٹرنیٹ اور روجر کی لیٹسٹ ہوم سیکورٹی ڈیلز کے لیے رابطہ کریں وقار خان
6478648000. Asian Food Center 9059031338. آپ کے کچن کی تمام ضروریات ایک ہی چھت تلے. Fruits and vegetables, groceries and staples, bread, dairy and egg, beverage and confectionery, branded foods, personal care and household, sweets and samosas. Order now for in-store free pickup 9057931338. Home delivery is also available. Asian Food Center 9057931338. Asian Food Center.
گھر لینا ہو یا پھر لسٹ کرنا ہو, عارفہ مظفر کو کال کرو.
انویسٹمنٹ کرنے کا گھر ہو ارادہ,
عارفہ مظفر کو کال کرو.
برسوں سے جانا پہچانا قابل اعتماد نام ریئل اسٹیٹ کی کسی بھی ضرورت کے لیے کال کیجیے 6478986245 6478982645 سٹی اسکیپ ریئل اسٹیٹ کی.
کہیں مارگیج نہیں مل رہی, جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گے آسان. 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام. ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں. ری فائنینسنگ آپشنز, رینیول آپشنز, مارگیج ڈیفیکلٹیز, ڈاؤن پیمنٹ ایشوز, سیلف امپلائڈ, پرائیویٹ فنڈز, سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے. نمبر ٹو کال 6479235659 6479235659. لائسنس نمبر 10530.
کھانے کا انتظام تو بہت ہی زبردست ہے اور مینیو بھی کمال کا ہے, بنایا بھی کتنا لذیذ ہے.
یہ سب کمال ہے کرنا, ہٹ کا دعوت ہو تو کچن بات کو کرتے ہیں, اور اگر ویسے باہر کھانا کھانے کا دل چاہے تو سمجھو ہر عمر کی پسند گرلن ہٹ پر موجود. اور ہاں ایک اور بات, اس کھانے کے بعد گارنٹی نو ہارٹ برن.
گرلن ہٹ کا مجھے بھی نمبر دیں, ہمارے یہاں کوئی نہ کوئی مہمان آتا ہی رہتا ہے.
گرلن ہٹ مسز ساگا میں, بس کال کر لیجیے 9054058383 4058383.
حیدرآبادیوں کے بنائے ہوئے اصلی حیدرآبادی کھانے ایٹ بیگز گرل,
جس کے کھانے پہ آ گیا دل. بیگز گرل, دا ٹیسٹ دیٹ تھرلز. بیگز گرل,
خود کے پیسے ہوئے خالص مسالوں سے بنے لذیذ حیدرآبادی کھانے ایٹ بیگز گرل. لقمی, چکن 65 اور حیدرآبادی بریانی کا تو ہیڈ آفس.
دھوم مچا دی کھانا حیدرآبادی.
124 Kennedy Road in Brampton, 905-230-3243.
कंप्लीट होम फर्नीचर एम्प्लायंसेस की शानदार ग्रैंड ओपनिंग के बाद अभी भी उनके नो टैक्स इवेंट का फायदा उठा सकते हैं। घर के तमाम फर्नीचर और अप्लायंसेस के लिए लेटेस्ट स्टाइल्स, कलर्स, फैब्रिक और मटेरियल्स, मॉडर्न, ट्रेडिशनल, कंटेम्पररी फर्नीचर। तो याद रहे एक ही नाम, कंप्लीट होम फर्नीचर एंड अप्लायंसेस। और हाँ, आपके घर की मुनासिबत से फर्नीचर की खरीदारी में नो कॉस्ट फ्री एडवाइस। तो आइए 547 स्टील एवेन्यू ईस्ट इन ब्रैम्पटन, 905-244-6663-905-244-4463.
The Niagara region is a hot spot for real estate. Karenwood Homes is happy to introduce the community at Broadway Lane, and these homes hit all the right marks. These executive townhomes located in the beautiful city of Welland are in close proximity to Brock University, Niagara College, and major Niagara city centers. These two-story, three-bedroom, luxury modern townhomes feature all the amenities you love. Act now. Speak with Dale Mundy at Real Estate Hut Realty, 416-313-1313. Your new home awaits.
بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین, میرا پیغام پاکستان کے ایک اور ایپیسوڈ کے ساتھ حاضر ہیں. آج کے پروگرام میں ہم ایک بہت اہم موضوع پر بات چیت کریں گے. یہ موضوع ہر شخص کے لیے ہے, اور یہ جو بات ہم کر رہے ہیں وہ تقریباً ہر آدمی اس اسٹیج سے گزرتا ہے. آج کل ہر جگہ یہ سننے کو ملتا ہے, ہم بہت پریشان ہیں, ہم اسٹریس میں ہیں, ہم ٹینشن میں ہیں, اور یہ پریشانیاں کسی خاص طبقے تک محسوس نہیں ہیں. اس میں غریب بھی ہیں, امیر بھی ہیں, بچے بھی ہیں, بڑے بھی ہیں, اور کہیں نہ کہیں کوئی نہ کوئی پرابلم ہر ایک کو ہے. ایسا نہیں ہے کہ غریب پریشان ہے کہ میں یہ نہیں کر سکتا, وہ نہیں کر سکتا, میرے پاس اتنی حیثیت نہیں ہے. یا امیر آدمی یہ سوچتا ہو, امیر کی اپنی پریشانیاں ہیں, غریب کی اپنی پریشانیاں ہیں, بیماروں کی اپنی پریشانیاں ہیں, اور عام لوگوں کی ہر ایک کی اپنی پریشانیاں ہیں. تو آج ہم اس بات پر ڈسکس کریں گے, اور اس کے لیے ہم نے ایک بہت مشہور رائٹر ڈیل کارنگی کے کتاب سے ہم نے ماخوذ کیا ہے, اور ان کی بہت سی باتیں ہیں, ان کی بہت سے مشورے, اور انہوں نے جو حالات زندگی لکھے اس پر بھی ہم تبصرہ کریں گے. ہمارے ساتھ شاہد شیخ صاحب موجود ہیں. ویلکم شاہد.
السلام علیکم.
وعلیکم السلام. تو شاہد شیخ صاحب کے مفید مشوروں سے بھی ہم استفادہ کریں گے. تو ہم بات چیت شروع کرتے ہیں. جی صاحب.
جناب بہت اچھا ٹاپک لیا ہے. ٹاپک ہے جناب اسٹاپ ورنگ اینڈ اسٹارٹ لیونگ.
بالکل,
کہ جو پریشانیاں ہیں ان کو ختم کر دیا جائے اور رہنا شروع,
زندگی شروع,
زندگی بیسکلی.
صرف پریشان ہونے سے کوئی فائدہ نہیں.
ڈیل کارنگی نے تین بڑی کتابیں لکھی.
جی ہاں,
اسٹاپ ورنگ اینڈ اسٹاپ اسٹارٹ لیونگ ایک ان کی تھی, اور ایک کتاب ان کی تھی افیکٹو اسپیکنگ ان پبلک اسپیکنگ, اور تیسری کتاب ان کی تھی کہ ہاؤ ٹو انفلوئنس فرینڈس اینڈ ون فرینڈس. تو یہ تینوں کتابیں ڈیل کارنگی صاحب نے لکھی, اور ان کی ایک آرگنائزیشن ہے نیو یارک کے اندر, اور وہ اس وقت بھی کینیڈا میں, امریکہ میں, اور بہت سارے اور انڈسٹریلائز کنٹریز کے اندر ان کی فرینچائز ہیں.
بالکل,
اور وہ باقاعدگی سے یہ ٹریننگ پروگرام دیتے ہیں,
اور بڑی بڑی کمپنیز اپنے لوگوں کو وہاں ٹریننگ کے لیے بھیجتی ہیں.
بالکل بالکل, جیسا میں نے آپ سے پہلے کہا کہ جس زمانے میں تقریباً 27 سال کا تھا, تو میں خود پرسنلی طور پر اس سچویشن سے گزرا ہوں.
بالکل,
کہ میں نروس بریک ڈاؤن بھی ہوا اور السر بھی ہوا.
صحیح,
ये दोनों कंडीशन जब हुई, और भी कंपनी के अंदर हाई टेक कंपनी में मोटरोला में काम करते थे, हाई प्रेशराइज जॉब थी, क्वालिटी मैनेजमेंट
के भी अपने प्रेशर होते हैं, एडमिनिस्ट्रेशन के प्रेशर,
उसमें ऑर्गेनाइजेशन ने समझा कि मेरे समेत तकरीबन 10-12 और लोग थे जिनको, और यंग थे हम, डेल कार्नेगी के 6 हफ्ते के कोर्स पे भेजा जाए, तो उसमें एक ये कोर्स था कि किस तरीके से आपने जो काम की परेशानियां हैं उनको मैनेज करना है। इसलिए हर आदमी मैनेज करता आया है, हम नए थे, हमें नहीं पता था, हमने सीखा और फिर सीख के इसको सिर्फ आपने काम पे नहीं अपनी जिंदगी में बिल्कुल अप्लाई किया। तो इसका थोड़ा सा बैकग्राउंड में दे देता हूँ, जैसे कि आप जैसे ही किताब खोलते हैं तो पहले ही चंद सफ़ों पे वो नेपोलियन का जिक्र
बिल्कुल
करते हैं और हेलन केलर का,
इन्होंने कंपैरिजन किया नेपोलियन का और हेलन केलर का,
बिल्कुल। तो आपको वो दोनों कंट्रास्ट बताते हैं कि एक तरफ इतना मशहूर और इतना ताकतवर जनरल, वो कहता है कि मेरी पूरी लाइफ के अंदर मैं 6 दिन मुश्किल से खुश रहा हूँ, वो भी उसे अच्छी तरीके से
याद नहीं है
तो कहता है कि 6 दिन खुश रहा होगा। आप ये सवाल अपने आप से भी कीजिए कि आप कितने खुश रहते हैं, क्या रोजाना आप खुश होते हैं। मैं अक्सर यही कहता हूँ कि हैप्पी पर्सन वो है, हमने एक और प्रोग्राम किया था आज से चंद हफ्ते पहले, हाउ टू बी हैप्पी, तो उसके अंदर एक खास पैरामीटर दिया था कि अगर आप 30-31 दिन में से 25 दिन हैप्पी रहते हैं तो आप वो हैप्पी पर्सन हैं, और अगर आप उल्टे हैं कि 25 दिन मिजरेबल रहते हैं तो फिर आप मिजरेबल पर्सन हैं। तो बेसिकली वो अपनी किताब के अंदर बहुत सारी चीजों का जिक्र करते हैं। अभी नई इसी की परेशानी के ऊपर हम बात करते हैं, ये अभी आपने देखा होगा कि अभी इसी हफ्ते के अंदर मैरिजुआना को लीगलाइज कर दिया गया। तो काम पे मैंने कुछ लोगों से पूछा कि भाई आपका क्या एक्सपीरियंस है इसके ऊपर, खास तौर पर मैंने अपने बॉस से पूछा कि डिड यू एवर स्मोक, तो कहता शायद आई एम कैनेडियन सो डेफिनेटली आई हैव स्मोक्ड, एंड आई सेड ओके व्हाट वाज योर एक्सपीरियंस, आर यू हैप्पी, ही सेड वेल आई वाज हैप्पी बट वाजंट फुल्ली हैप्पी, आई सेड व्हाट्स द limit of fully happy, and then we have a discussion and I say what was your experience of a first time once you smoke, to usne kaha ki janab jab maine pehli dafa piya ye marijuana ka sutta lagaya to aisa laga ki meri jaan nikal rahi hai,
हाँ,
है? मतलब मौत आने वाली है
बिल्कुल,
उसको।
बिल्कुल।
तो मैंने कहा दैट इज नॉट अ फीलिंग ऑफ हैप्पीनेस,
आप कैसे कह रहे हैं मैं हैप्पी था,
कहता वो फर्स्ट टाइम वंस यू इवन स्मोक सिगरेट यू फील बैड राइट, इट्स एग्जैक्टली सेकंड टाइम थर्ड टाइम यू स्टार्ट गेटिंग बेटर,
बिल्कुल।
अब वो हैप्पीनेस क्या है वो आप हमारा दूसरा प्रोग्राम देखें, हम ये नहीं कहेंगे कि इस प्रोग्राम में हम हैप्पीनेस को डिस्कस करेंगे।
फिर वो भी जैसे आपके बॉस ने कहा कि मैं हैप्पी था लेकिन पूरा हैप्पी नहीं था, अब वो कितना हैप्पी था और किस तरह हैप्पी था,
बिल्कुल। ये हैप्पीनेस जो है ये वेरी सब्जेक्टिव चीज है, कि अगर मैं ये समझता हूँ कि एक आदमी अगर आराम से रात को सो सकता है और दिन में लोगों से अच्छा इंटररिएक्शन करता है प्लेजेंटली, उसको मैं हैप्पी
कहेंगे, हैप्पी कहेंगे, कि भाई वो नॉर्मल जिंदगी गुजार रहा
है, रात को अच्छी नींद
और दिन में अच्छा काम,
और दिन में अच्छा काम कर सके, उसको मैं हैप्पी,
बिल्कुल
फोकस आदमी हो, परेशानियां उसके ऊपर ना हो, हर आदमी के ऊपर परेशानियां होती हैं। तो डेल कार्नेगी ने उन्हीं परेशानियों से निकलने के लिए बहुत सारी चीजें बताई हैं, लेकिन हम उसमें से 1 घंटा होता है तो चंद चीजों के ऊपर ज्यादा एम्फसाइज करेंगे। फर्स्ट करें, आपको कोई परेशानी होती है, फाइनेंशियल परेशानी हो सकती है, आपके साथ मेडिकल प्रॉब्लम हो सकती है, आपके साथ फैमिली प्रॉब्लम हो सकती है,
आपकी कंपनी में प्रॉब्लम,
आपकी कंपनी में प्रॉब्लम प्रेशराइज हो सकता है, बहुत सारी प्रॉब्लम एक की नेचर एक नहीं होती है, बेशुमार किस्म की चीज होती है और हर इंसान किसी ना किसी दौर में से इन चारों पांचों चीजों से गुजरता है। ऐसा कोई इंसान नहीं होगा कि वो ना गुजरा हो,
सही है।
तकरीबन सब के सब गुजरे होते हैं। चीज ये होती है कि आपने उन प्रॉब्लम को हैंडल किस तरीके से करना है, उस जब वो प्रॉब्लम आ जाए तो उसको रिएक्ट कैसे करना है, ये मेन की होती है।
तो देखिए इसमें जैसे हम बात कर रहे थे, डेल कार्नेगी ने कोई 15,000 बीमार लोगों पर रिसर्च, तो क्या कर रहे थे वो?
बिल्कुल
15,000 लोगों पर रिसर्च की और पता ये चला कि हर 5 आदमियों में से 4 आदमी ठीक थे,
बिल्कुल ठीक थे,
लेकिन वो अपने आप को परेशान समझ रहे थे,
वो खुद
अपने आप पर उन्होंने परेशानी
मुसल्लत कर
कि भाई नहीं मैं परेशान हूँ, क्या होगा क्या होगा। तो ये जो एटीट्यूड है ना कि परेशानी को अपने ऊपर सवार करना, यही आदमी को बीमार करता है।
बिल्कुल,
तो वो ठीक थे,
बिल्कुल,
और वो अपना हल निकाल सकते थे, उन्हें पता था कि ये क्या मसला है और इसको कैसे हल करेंगे।
सही बात,
लेकिन उनको
टेक्निक्स नहीं पता,
टेक्निक्स नहीं पता थी।
और फिर पता होने के बाद एक और चीज होती है, बहुत सारे लोगों को ये चीजें पता है, पड़ी हुई है, अप्लाई करना
सही
है। जब हम ये 6 हफ्ते के कोर्स पे गए तो तकरीबन 11 आदमी थे हम, 11 में से सिर्फ 4 आदमी रह गए थे आखिर में।
अच्छा, लोग भाग गए,
लोग चले गए कि ये बहुत ही
मुश्किल
नहीं, बचगाना टाइप की चीज है।
अच्छा
है, ये तो हमें पता है,
वो समझ नहीं पा रहे
वो
थे।
समझ नहीं पाए उसकी इन डेप्थ को कि बेकार है, टाइम जाया करेंगे हम, तो हम ये नहीं करेंगे, हम जा रहे हैं। तो मुश्किल से 4 आदमी हम रह गए थे जिन्होंने पूरा 6 हफ्ते का कोर्स ये कंप्लीट किया था। तो उसमें सबसे पहली चीज जो ये है कि जब भी आपके पास कोई भी परेशानी है, जैसे मैंने कहा मेडिकल प्रॉब्लम आ सकती है, फाइनेंशियल प्रॉब्लम आ सकती है, किसी किस्म की भी, तो उस प्रॉब्लम को पहले आप वेल डिफाइन कीजिए कि वो है क्या।
सही है,
जब आप उसको वेल डिफाइन कर लेंगे और फिर उसको दोबारा पढ़ेंगे तो हो सकता है आप देखेंगे कि आपने वो प्रॉब्लम शायद सही तरीके से डिफाइन नहीं की है।
सही,
उसको दोबारा रिविजिट कीजिए। रिविजिट करने के बाद अब आपने चंद दिनों के बाद आपने कहा हाँ वाकई यही प्रॉब्लम है,
हाँ, यानी परेशानी को पहले आप आइडेंटिफाई करें
है क्या प्रॉब्लम।
आप परेशान तो हैं लेकिन किस वजह से परेशान,
बिल्कुल,
और उसको आप क्या कर सकते हैं, फिर आप उसके ऊपर रिसर्च करेंगे।
बिल्कुल, अब वो जनाब जब आपने लिख ली तो उसके बाद आप चूंकि अमूमन प्रॉब्लम्स जो हैं आपकी आती हैं वो रात के वक्त जब आप सो रहे होते हैं,
बिल्कुल सही,
या जब आप वॉशरूम में होते हैं उस वक्त ये सारी चीजें
याद आती हैं, या नमाज में याद आती,
या नमाज पढ़ रहे होते
उस वक्त याद आती है, सारे काम
याद आते हैं।
बिल्कुल,
तो बेस्ट काम ये है कि जब आप रात को सो रहे हो या वॉशरूम में हो या जब नमाज आ रही के वक्त, तो बेहतर ये है कि आप एक राइटिंग पैड अपने पास रखें, गाड़ी में भी रखें, साइड टेबल पे भी रखें, जहां जहां आप समझते हैं कि रख सकते हैं, और जो भी वो प्रॉब्लम आ रही हैं आपके जहन में उनको बुलेट पॉइंट पे कागज पे लिख लें। इसलिए अगर रात को 2:30 बजे तो आप प्रॉब्लम सॉल्व नहीं करेंगे ना,
सही,
आप सो रहे हैं, बच्चे भी सो रहे हैं, बीवी भी सो रही है, सब सो रहे हैं और आप बैठ के प्रॉब्लम सॉल्व कर रहे हैं, और प्रॉब्लम आपके काम की है, घर की नहीं है, जो अमूमन आपको परेशान करती है वो काम की प्रॉब्लम।
सही,
तो काम की प्रॉब्लम जो है वो आप 2:30 बजे रात को नहीं सॉल्व कर सकते, तो अब आप लिख लें।
सही,
जब आपने वो हफ्ता, 2 हफ्ता, 3 हफ्ता, महीना लिखा और जब आप सुबह जब आपने काम पे जाएंगे तो आप देखेंगे कि जो आपने लिखा है वहां तो कुछ और प्रॉब्लम चल रही है।
सही, तो फिर वो रह जाएगी,
फिर वो रह जाएंगी, उन प्रॉब्लम को भी लिख लें।
सही,
जो आपको सुबह इनकाउंटर हुई है काम पे वो जरूरी तो नहीं है कि वही प्रॉब्लम आएंगी जो रात को आपने सोची थी।
सही,
वहां तो कुछ और भी हो सकता है, तो अब आप उनको भी लिख लें। एक टाइम आएगा 4-5 महीने में कि आपके पास इतनी प्रॉब्लम्स होंगी और आपके पास वो सलूशन भी उसके साथ साथ आप ढूंढना शुरू करेंगे।
अच्छा, हम इनकी तरफ फिर जाएंगे, जरा सा एक ब्रेक ले लें। پھر ہم کنٹینیو کرتے ہیں. ناظرین, گفتگو کا سلسلہ ابھی شروع ہوا ہے اور آپ نے دیکھا کہ بڑی دلچسپ بات ہو رہی ہے, لیکن ہمیں ایک بریک پر جانا ہے, تو ملتے ہیں بریک کے.
آپ سن رہے ہیں WTOR 770 ساز آواز براڈ کاسٹنگ سروس 24/7. ہمارے ریڈیو اور ٹی وی کے سروس کے لیے وزٹ کیجیے eawaz.com یا ڈاؤن لوڈ کیجیے فری ای آواز آفیشیل ایپ. ای آواز ٹی وی آپ کا اپنا چینل ہے, آپ ای آواز ٹی وی کو تمام IPTV باکسز پر فری دیکھ سکتے ہیں. لائک کیجیے ہمارا فیس بک پیج ای آواز. فیڈ بیک اور ایڈورٹائزمنٹ کے لیے کال کیجیے 6478986245.
کیا آپ یا آپ کی فیملی ڈیتھ, ڈسیبلٹی یا کریٹیکل النس جیسی ناگہانی صورتحال کے لیے تیار ہیں؟ اگر نہیں تو سن لائف کے پردیپ جی کا نام یاد رکھیے گا 4168945872.
جی ہاں, صلاح مشورے اور کسی بھی پالیسی کے ریویو میں میں پردیپ سنگھ آپ کی پوری مدد کروں.
ٹرسٹ وردی آنےسٹ چارٹرڈ لائف انڈر رائٹر اینڈ کینیڈین ہیلتھ اسپیشلسٹ مسٹر پردیپ فرام سن لائف 4168945872.
اور ہر منڈے کو میرے ٹاک شو میں ضرور شامل.
گاڑی, گھر یا کمرشل, جیسا کہ بزنس, ٹرکس, ڈیلیوری وہیکلز, کارگو وینز, ورک شاپس, گروسری اسٹورز, ریسٹورینٹس کی انشورنس کے لیے وقار عظیم سے رابطہ کیجیے گا. وقار عظیم یقینی بنائیں گے کہ کار, گھر یا کمرشل انشورنس کم از کم ریٹ پر لے کر دیں, مگر کوریج آپ کو بہترین سے بہترین ملے. یقیناً اپنے پیسے اور وقت کی بچت کے لیے ایماندار اور ریلائبل سروس کے موسٹ کمپیٹیٹو ریٹس کے لیے وقار عظیم 4163022522
Looking for an all-in-one boutique? تو پھر جائیے اورینٹل کاسٹیومز اسی ویک, جہاں ہے پورا پاکستانی بازار. سٹننگ برائڈلز کلیکشن, امیزنگ ساریز کلیکشن, ان سٹچڈ, پارٹی ویئر, مینز ویئر اینڈ ا ویرائٹی آف جولری اینڈ شوز, آل ایٹ اورینٹل کاسٹیومز ڈیزائنر بوٹیک. وزٹ ناؤ ایٹ 3180 رچ وے ڈرائیو, یونٹس 39 اینڈ 40, 905-569-1515, 905-569-1515.
گھر لینا ہو یا پھر لسٹ کرنا ہو, ہر فارم مظفر کو کال کرو.
انویسٹمنٹ کرنے کا گھر ہو ارادہ,
ہر فارم مظفر کو کال کرو.
برسوں سے جانا پہچانا قابل اعتماد نام ریئل اسٹیٹ کی کسی بھی ضرورت کے لیے کال کیجیے 6478986245, 647-898-6245 سٹیز کے ریئل اسٹیٹ کی.
بیٹے کی شادی کی تاریخ پکی ہو گئی ہے اور کوئی شادی ہال ہی نہیں مل رہا.
اچھا دیکھتے ہیں.
میں نے تو اپنے بیٹے کی شادی اسی ہال میں کرانی ہے.
ارے بھائی کس ہال میں؟
وہی ہال جہاں احمد صاحب کے بیٹے کی شادی ہوئی تھی. یاد ہے وینیو بھی زبردست تھا اور کھانا سب نے کتنا پسند کیا تھا.
اچھا آپ کیپیٹل بینکویٹ سینٹر کی بات کر رہی ہیں؟
ہاں ہاں کیپیٹل بینکویٹ سینٹر 6435 ڈکسی روڈ پر. کسی بھی تقریب یا کارپوریٹ ایونٹ کے لیے ایک ہی نام, کیپیٹل بینکویٹ سینٹر 6435 ڈکسی روڈ ان مسیساگا. 9056700635.
خوبصورت دانت, با اعتماد مسکراہٹ اور با اعتماد گفتگو, آپ کی اور آپ کے خاندان کی مسکراہٹوں کی ضمانت. فلنگز, کراؤنز, بریجز, کلیننگ, ایکسپٹنگ نیو پیشنٹس, فری کنسلٹیشن, دانتوں کی سنبھال کے لیے ڈاکٹر پدمجا, 310 شیپرڈ ایونیو ایسٹ, 299-7466.
میرا نام یاسمین طیبی ہے. گزشتہ 25 سالوں سے امیگریشن کی سروسز فراہم کر رہی ہوں. ہمارا لا آفس سینکڑوں پیچیدہ امیگریشن کے کیسز ہینڈل کر چکا ہے, جس میں ریفیوجی کیسز, ہیومینیٹیرین اینڈ کمپیشنیٹ, اسپاؤزل اسپانسرشپس, پی آر رینیول, سٹیزن شپ اپلیکیشن اور امیگریشن اپیلز شامل ہیں. اس کے ساتھ ساتھ ہمارے آفس میں سرٹیفائڈ اردو سے انگلش ٹرانسلیشن کی سروسز بھی موجود ہیں. ہمارا فون نمبر ہے 9055130012.
سونا یعنی گولڈ خریدنا یا بیچنا ہے تو ایک قابل اعتماد نام روبی جیولرز یاد رکھیے گا. اسلم یا اکرام بھائی سے ملاقات کیجیے گا. ہاتھ کے بنے ہوئے یا مشینی زیورات, اتنی ویرائٹی ہے چوڑیوں اور کروں میں, چینز میں. آپ سونے کی خریداری کے لیے ایک با اعتماد نام روبی جیولرز.
विजिट जरूर कीजिएगा, प्रोग्राम का रेफरेंस देंगे तो डिस्काउंट भी है और सोने की रिपेयर कोई चार्ज नहीं। रूबी ज्वेलर्स 7086 एयरपोर्ट रोड मॉल्टन में, रूबी ज्वेलर्स।
प्रीमियम ऑटो रिपेयर्स एंड सेल सर्विसेज, वी स्पेशलाइज इन इंजन वर्क, ट्रांसमिशन, बॉडी वर्क, ब्रेक्स, ऑयल चेंज, टायर सर्विसेज, व्हील अलाइनमेंट एंड मोर। वी डील इन ऑल ऑटो मेकर्स। बिफोर यू गो एनीवेयर कॉन्टेक्ट अस, वी ऑफर अनबीटेबल प्राइस। Call 416-747-6800. Visit premiumautorepairs.com.
आयशा, ये तुम क्या सर पकड़ कर बैठी हो?
घर में मेहमान आ रहे हैं और मुझे 10 जगहों पर जाना पड़ेगा ग्रोसरी के लिए।
10 जगह क्यों? एक ही जगह है फातिमा ग्रोसर्स।
फातिमा ग्रोसर्स?
जी हाँ, फातिमा ग्रोसर्स। मसाले, ताज़ा सब्जियाँ, फल, हलाल गोश्त, मैरिनेटेड मीट आइटम्स और स्पेशल बीफ स्टेक्स भी। ग्रोसरी का सारा सामान साजो आवाज के रेफरेंस पर स्पेशल डिस्काउंट भी। मैकलॉगलन और ब्रिस्टल के इंटरसेक्शन पर, न्यू फातिमा ग्रोसर्स, 512 ब्रिस्टल रोड, वेस्ट ऑफ मिसिसागा, 9058487000। फातिमा ग्रोसर्स, सबसे जबरदस्त।
वेलकम बैक नाज़रीन, वक्फ़े के बाद हाज़िर हैं और हमारी गुफ्तगू का सिलसिला चल रहा है, फिर बातचीत करते हैं। शाहिद साहब कुछ बता रहे थे तो आइए देखते हैं।
हाँ, तो मैं कह रहा था कि वो जो आपके पास अब बड़ी लिस्ट हो गई है तमाम प्रॉब्लम्स की, मैं कहता हूँ 15-20 होंगी या ज़्यादा होंगी उससे, और उसकी हर प्रॉब्लम की आपने अब हो सकता है 3-3-4-4 सोल्यूशन ढूंढे।
सही।
अब उन 3-3-4-4 सोल्यूशन में से एक बेस्ट सोल्यूशन आप पिक कर लेंगे और उसको आप इम्प्लीमेंट करेंगे।
सही।
अब जब आपने वो तकरीबन 15-20 प्रॉब्लम्स की इम्प्लीमेंटेशन की, तो हो सकता है उस 15 में से 10 जो हैं वो अफेक्टिव हों और बाकी 5 जो हैं वो कम हों, तो आप देखेंगे कि हल्के हल्के आपको वो रात को जो प्रॉब्लम्स आती थी वो खत्म हो जाएंगी।
सही
है, अच्छा। इसी के अंदर आपको फिर टाइम मैनेजमेंट का एक हिस्सा, डेल कार्नेगी टॉक्स अबाउट टाइम मैनेजमेंट आल्सो मैनेजमेंट के कोर्स के अंदर, तो वो टाइम मैनेजमेंट की भी बात की जाती है कि हर चीज आप लिखें कि आप दिन भर में करते क्या हैं, तो आपको पता चलेगा कि जो एक्सरसाइज हमने की थी और ऑनेस्ट एक्सरसाइजेस थी वो, उसमें कि ये नहीं था कि वो हमारी कंपनी को भेजेंगे कि हम क्या करते थे सारा दिन, तो उन्होंने पहले ही डिस्क्लोज कर दिया था कि दैट विल बी केप्ट सीक्रेट। तो पता ये चला कि जनाब मेजोरिटी ऑफ द टाइम जितने भी लोग थे वो सोशलाइजिंग ज्यादा करते थे।
सही
है, तो वो सोशलाइजिंग को कम करने के लिए कि किसी दूसरे मैनेजर से बात कर रहे हैं या किसी और टॉपिक पर बात कर रहे हैं, काम की बात कम हो रही है और कुछ और हॉकी की या कुछ और चीजों की बातें हो रही है, तो उसके ऊपर या वॉशरूम चले गए या किसी मीटिंग में बैठे हुए हैं जो कि अनप्रोडक्टिव टाइम कहलाता है। तो उन तमाम चीजों को जब आप कट करते हैं तो आपके पास ज्यादा टाइम रहता है प्रॉब्लम
काम करने के लिए
और प्रॉब्लम सॉल्व करने के लिए। तो उसमें एक ये हिस्सा भी शामिल था टाइम मैनेजमेंट का। तो डेल कार्नेगी सिर्फ ये नहीं है कि आप उसको पढ़ें, ये किताब बहुत अच्छी है, इसके कोर्स यहाँ पे ऑर्गेनाइजेशंस हैं जो डेल कार्नेगी के कोर्सेज को स्पॉन्सर करती हैं, आप वो पूरा कोर्स लीजिए और अपनी जिंदगी में इसको अप्लाई करने की कोशिश करें, तो अमूमन आप देखेंगे कि इसका फायदा होता है, लेकिन आप इसको नॉलेज को इम्प्लीमेंट करें।
नहीं, इसी की एक और रिसर्च भी है, वो रिसर्च ये है कि उन्होंने ये रिसर्च करके ये रिजल्ट निकाला कि 70% ऑफ द पीपल जो परेशान है,
जी
70% ऑफ द पीपल कैन ट्रीट देमसेल्व्स विदाउट एनी डॉक्टर।
बिल्कुल,
क्या जस्ट बाय रिलैक्सिंग।
बिल्कुल,
उस चीज को आप एक्सेप्ट करें कि ये प्रॉब्लम है,
बिल्कुल
आप उससे परेशान मत हो,
बिल्कुल
आप ये सोचें कि इसका मुझे हल निकालना है क्योंकि मैं और कुछ नहीं कर सकता।
सही बात,
आप उसका हल निकालें।
सही,
ये नहीं कि आप परेशान अब क्या होगा।
एक नहीं, एक टाइम था कि मैं एक मेडिसिन लिया करता था जेंटेक, सबको पता है वो अल्सर के लिए होता
है,
और वो वही टाइम था कि मैं तकरीबन एक साल तक मैं वो लेता रहा, और उसके साथ साथ एक और मेडिसिन थी डेल कार्नेगी की किताब
थी,
कि एक समर में मैंने इस डेल कार्नेगी की किताब को तकरीबन 6 दफा पढ़ा।
वाह,
एक ही समर में
और एक ही किताब,
एक ही किताब उसमें इतने मतलब, और आपको ये बिलीव करना पड़ता है, कई लोग ये कहते हैं कि ये कहानियां लिखी गई हैं, हैं? अब मैं कहता हूं कहानियां भी लिखी गई हैं,
सही है,
सच नहीं भी है 100%,
लेकिन उससे भी आप
फायदा हासिल कर सकते हैं,
कहानी से फायदा उठा सकते हैं।
लेकिन बहुत सारे लोग जो हैं वो कहते हैं कि ये सच हकीकत है, वाकया हुए हैं,
बिल्कुल,
और ये होते हैं हमारे साथ,
और ये होते हैं,
है? मैं जेंटेक पे था, मैं एक्सेप्ट करता हूं, लेकिन उसी दवाई की वजह से ज्यादा मैं कहूंगा डेल कार्नेगी को क्रेडिट जाता है कि उसने ज़ेनटेक से मुझे हटाया, क्योंकि मैं एक किस्म से तमाम इन टेक्निक से वाकिफ हो चुका था उस वक्त तक, साल भर के अंदर, कि मैंने इसको अपनी जिंदगी में अप्लाई किया, और अप्लाई करने के बाद मेरा बॉस कहता था नाउ यू आर फुली इम्यून, अब तुम्हें परेशानियां मतलब लाहक नहीं होती,
सही, सही,
काम पे बहुत सारी चीजें इम्प्रूव हुई, जिससे मैं बेहतर, मैं अपने डिपार्टमेंट को मैं बेहतर